आइए अगली हदीस को देखते हैं, बहुत ही खूबसूरत है। बाब अस्सलातु मिनल ईमानी, नमाज भी ईमान का जुज्व है। अब ये हासिल करने की बात, अब देखिए हदीस तो ऊपर इमाम बुखारी ने रखी, दीन जिस तरह है, अब दीन है क्या वो बताया जा रहा है। तो दीन में नमाज का मुकाम, इस टॉपिक का मतलब क्या है कि नमाज ना रहे तो दीन ही नहीं रहता, यूसर कहां से आ जाएगा। तो बेनमाजी तो दीन में है ही कोई नहीं, यूसर कहां से आ गया। ठीक है, अब इस हदीस में चूंकि एक खास वाक्य का जिक्र है तो इसको आइए देख लेते हैं। अनिल बराए रदी अल्लाह अनहो अन नबी सल्लल्लाहु अलैहि वसल्लमा, हजरत बरा बिन आजिब से रिवायत है कि नबी सल्लम काना अव्वल मा कदीम अल मदीनता नजला अला अजदादिही, जब नबी सल्लम मदीना हिजरत करके आए तो आपने सबसे पहले अपने ददेहाल यानी निहाल में जो के अंसार से थे, औकाल अखवाल ही या अपने मामुओं के पास उतरे, मिनल अंसार जो अंसारी थे। क्या पता चला कि जब नबी सल्लम मक्का से हिजरत करके मदीना आए तो शुरू में सीधा मदीना नहीं आए थे। आप लोगों ने सुना होगा सीरा सेशंस में भी, कुबा में आपने क्याम किया था 3 दिन, तो कुबा में अल्लाह के नबी के निहाल रहते थे। आपकी माँ जो थी मदीना से थी, आपके बाप मक्का से थे, तो माँ का इंतकाल भी आपने सुना हुआ है कि अब्वा के मुकाम पर हुआ, मदीना के बिल्कुल करीब की जगह। तो अल्लाह के नबी शुरू में ये जो लफ्ज़ है ना, 3 लफ्ज़ जहाँ आगे, अला अजदाद ही अखवाली, अजदाद कहते हैं जैसे जद से दादा या नाना। ठीक है, हमारे यहाँ 2-3 लफ्ज़ आते हैं ना, ननिहाल ममहाल और अखवाल मामू, यानी आपके माँ के रिश्तेदार थे और ये सारे अंसारी थे। वन्नहु सल्ला क़िबल बैतिल मुक़द्दसी 16 शहरन, फिर इसके बाद मदीना में 16 या 17 महीने बैतुल मक़द्दस की तरफ नमाज पढ़ी, औ या 17 अशरा। ये जो लफ्ज़ है ना 16 अशरा, इन दोनों के नीचे एक लाइन लगा लें, दोनों को जमा करके नीचे 16 लिख लें। अरबी में गिनती इस तरह से होती है, 16 अशरा, 6 है 6 और अशरा 10। कभी बड़े लोग जो होते थे ना, कम पढ़े लिखे भी और कुछ बहुत ही सीधा सीधा हिसाब रखने वाले, तो वो इस तरह कहते थे 2 और 10, 3 और 10, है 4 और 6, ये वही है। तो अरबी जुबान में 6 को कहते हैं, अशरा 10 को, तो 6 और 10 यानी 16, और आगे 17 अशरा, 17, 7, 18, 10 शहरन महीने, यानी 16 या 17 महीने आप बैतुल मकदस की तरफ मुंह करके नमाज पढ़ते रहे। वह काना और था, यो जीबू पसंद आता उनको, यानी उनका दिल ये चाहता था, उनको अच्छा लगता था, अन तकून क़िबलतुहु क़िबलल बैत, ये के हो जाए किबला बैतुल्लाह की तरफ। वन्नहु सल्ला अव्वल सलातिन, और बेशक ये थे उन्होंने पढ़ी पहली नमाज, सल्लाहा सलातल असरी, वो असर की नमाज थी। थोड़ा सा इसको समझ लें साथी, हदीस तवील है तो इसको समझना पड़ेगा, जो साथी कुरान की तफसीर से गुजर चुके हैं उनको समझ आ गया है। दूसरे पारे की बिल्कुल पहली आयतों में ये मौजू है, सयकुलु सुफहाउ मिनन्नास मा वल्लाहुम, तो उसमें हमने देखा था कि नबी सल्लम जब मक्का में थे तो आप बैतुल्लाह की तरफ मुंह करके नमाज पढ़ते थे, और हर नबी ने डे 1 से बैतुल्लाह ही की तरफ मुंह करके नमाज पढ़ा। ठीक है, दुनिया में सबसे पहला घर जो अल्लाह के लिए बना था वो खाना काबा था। सूरत आले इमरान में 4th पारे के बिल्कुल शुरू में आता है, इन्ना अव्वला बैत वुदिया लिन्नास लल्लज़ी बि बक्का। ठीक है, अब मक्का से जब हिजरत की तो मदीना आ गए, मदीना में जब आए तो यहूद जो के वहां उस वक्त के मजहबी लोग थे वो बैतुल मक़द्दस की तरफ मुंह करके नमाज पढ़ते थे। अब आप इमेजिन कीजिए कि जब नबी सल्लम मक्का में नमाज पढ़ते, आप मेरे हाथ की तरफ देखें कि ये है मक्का, ये है मदीना और इधर मुल्क शाम है। अगर आप मक्का से मुल्क शाम सीधा आएंगे ना तो बीच में मदीना आता है। जब नबी सल्लम मक्का में रहते हुए बैतुल्लाह की तरफ मुंह करते थे तो ऑटोमेटिकली आपका मुंह बैतुल मक़द्दस की तरफ भी हो जाता था, एक ही सीध में थे। अब जब आप मदीना में आए तो क्वेश्चन था, अगर बैतुल्लाह की तरफ मुंह करते हैं तो बैतुल मक़द्दस पीछे हो जाता है और इधर करते हैं तो इधर पीछे होता है। अल्लाह ताला की तरफ से अभी को वाज़े हुक्म नहीं था, पहले अंबिया की पैरवी में तो आप बैतुल्ला पे ही करते, लेकिन यहूद जो पहले से दीन के नाम पे मारूफ लोग थे उनको माइल करने के लिए और उनको अपनायत दिखाने के लिए अल्लाह के नबी ने बैतुल मक़द्दस की तरफ मुंह करके नमाज पढ़ी 16-17 महीने, ताकि ये यूज टू हो जाए। देखिए दीन का मिजाज सिखाया जा रहा है। आज हमारे यहाँ बड़ी अफसोस की बात है कि जब कोई किसी जगह नया बंदा दीन का काम करने लगता है, पहले से दीन का काम करने वाले चाहे वो थोड़ा करें या ज्यादा करें, वो खुश होने की बजाय कॉन्शियस होने लगते हैं और मिसअंडरस्टैंडिंग्स पैदा होती हैं। आम लोग खुश होते हैं لیکن جو دیندار ہوتے ہیں وہ پریشان ہوتے ہیں. یہ تھوڑی دلی کی اور کم حوصلے کی بات ہے. ہر قصہ مختصر یہ ہے کہ اللہ کے نبی 16-17 مہینے یہ کرتے ہی رہے, لیکن آپ کے دل کو خوشی نہیں تھی. کیوں؟ دل کہاں تھا؟ ہمارا دل کہاں اٹکا رہتا ہے؟ حالانکہ ہم کتنے گناہگار ہیں. تو اللہ تعالیٰ نے خانہ کعبہ کی محبت دلوں میں ڈال دی. حضرت ابراہیم علیہ السلام کی دعا تھی کہ اللہ لوگوں کے دل اس کی طرف مائل کر دے کہ کھچے چلے آئیں. تو یہ بات یہاں کی جا رہی ہے کہ اللہ کے نبی جب مدینہ میں آئے 16-17 مہینے بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے رہے, لیکن اب یہ چاہتے تھے کہ قبلہ جو ہے وہ کعبہ کی طرف ہو جائے. اور پھر ایسا ہو گیا. جب ہو گیا تو پہلی نماز جو آپ نے خانہ کعبہ کی طرف منہ کر کے پڑھی وہ عصر کی نماز تھی, اور نماز کے دوران قبلہ بدلا تھا. کین یو بلیو؟ یہ رخ سمجھ لیجئے جیسے اس وقت ہے, تو جو آپ سب کا رخ ہے نا, یہ تھا اس وقت کہ یہ سنڈے سامنے قبلہ ہو, اور اس طرح گھومے تھے کہ جس رخ پہ میں بیٹھی ہوں ادھر آ گیا اور قبلہ ادھر چلا گیا. عورتوں کی صفے مردوں میں اور مردوں کی صفے عورتوں میں آ گئی. سبحان اللہ. کوئی شور نہیں اٹھا, کوئی گالیاں نہیں پڑی, کوئی وہاں دھمکیاں نہیں پڑی, بلکہ کیا بات تھی کہ سب نماز کے اندر چلے گئے. وَسَلَّمَهُ قَوْمٌ, اور آپ کے ساتھ دوسرے لوگوں نے بھی نماز پڑھی. اسی میں سے ایک شخص تھا, فَخَرَجَ رَجُلٌ, بس نکلا ایک شخص, مِمَّنْ سَلَّمَهُ, جس نے نماز پڑھی تھی ان کے ساتھ, فَمَرَّ, بس وہ گزرا. مرہ کیا؟ گزرنا. اردو میں بولتے ہیں نا مرور ایام, مر یا مرو, تیسرے پارے میں بھی آتا ہے, الذی مر علی قریۃ, وہی لفظ ہے, علی اہل مسجد, ایک مسجد میں, وہم راکعون, اور وہ رکوع کی حالت میں تھے, فقال, پھر اس نے کہا, اشہد باللہ, میں گواہی دیتا ہوں اللہ کی, لقد صلیت, بے شک میں نے نماز پڑھی, ما رسول اللہ صلی اللہ علیہ وسلم, رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ, قبل مکہ, مکہ کی طرف منہ کر کے. پہلے تو آپ ذرا سوچئے, بات سمجھ آ گئی ہے؟ جب اللہ کے نبی کے ساتھ یہ معاملہ ہوا, وہاں صحابہ نے بھی پڑھی, سلام پھیر لی, نماز ختم ہو گئی. اس میں سے ایک شخص سفر میں آیا تھا, وہ چل پڑا آگے. جب آگے گیا تھوڑی دور مدینہ سے, تو کوئی اور مسجد ہوگی, تو وہاں ابھی لوگ نماز پڑھ رہے تھے. اس نے ان کو دیکھا, اور وہ اس وقت رکوع کی حالت میں تھے. اس شخص نے اونچی آواز سے کہا, میں اللہ کی گواہی دیتے ہوئے کہتا ہوں, ابھی میں نبی صلی اللہ علیہ وسلم کے ساتھ مکہ کی طرف منہ کر کے نماز پڑھ کے آیا ہوں. اس پہ بات بات میں کریں گے. ہوا کیا؟ فدارو, تو وہ گھوم گئے. دارو دارو یا دیرو, دائرہ اسی سے, وہ گھوم گئے. کما ہم قبل البیتی, جیسے کہ وہ پہلے تھے, یعنی وہ لوگ جس حالت میں تھے اسی حالت میں کعبے کی طرف گھوم گئے, پھر گئے. وکانت الیہود, اور تھے یہود, قد, تحقیق, عجبہم, اچھا لگتا تھا ان کو, اس قان یصلی, جب کہ وہ نماز پڑھتے تھے, قبل بیت المقدس, بیت المقدس کی طرف, واہل الکتاب, یا رہلے کتاب کو بھی, یعنی وہ جو 16-17 مہینے اللہ کے نبی نے بیت اللہ کی طرف منہ کر کے نماز پڑھی, تو یہود بڑے خوش تھے, اندر گھتے باتیں کرتے تھے, آج انہوں نے ہمارا قبلہ اپنایا, کل دیکھنا ہمارا دین بھی اپنا لیں گے. ایسے ہی نا کہ جیسے کسی کی غلط چیز کو بھی کوئی ویریفائی کرتے تو وہ خوش ہیں. اب جب قبلہ بدلا تو ان کو اچھا لگا؟ بالکل بھی اچھا نہیں لگا. فلما ولوا وجهه قبل البيت, لیکن جب منہ بدل لیا, پھیر لیا قبلے کی طرف, انکروا ذالکا, تو ان کو یہ بات پسند نہیں آئی, وہ خوش نہیں ہوئے, ان کو یہ ناگوار گزرا. اب ذرا اس حدیث کے اندر نوٹ کیجئے گا کہ پہلی بات دیکھیے, صحابہ کا ڈسپلن. پھر دوسری بات ہے اتباع. ایک لفظ ہوتا ہے اطاعت, اطیع اللہ, اور ایک لفظ ہوتا ہے اتباع رسول. یہ واقعہ اتباع رسول کی بہترین مثال تھی کہ صحابہ کرام عام زندگی میں تو زندگی میں نماز پڑھنے کے دوران بھی اللہ کے نبی کے ایکشنز کو ماننے کو تیار تھے. اور اتباع کہتے ہی ہیں کسی کے فٹ سٹیپ پہ پاؤں رکھنا, نقشے قدم پہ پاؤں رکھنا. لائک اطاعت کیا ہوتی ہے؟ کہ کسی نے آپ کو کہا یہ کرو, تو آپ دل کی خوشی سے کرتے ہیں, تون خوشی سے, ٹھیک ہے. لیکن اطاعت کی جگہ یہاں اتباع کا لفظ ہے. دوسری بات دیکھیے کہ عام لوگ, جو اس میں ایک اور حدیث کی بات سمجھ آتی ہے, عام صحابی تھے نا جنہوں نے نماز پڑھ کے اگلی جگہ جا کے کہہ دیا کہ میں نے نماز پڑھی ہے. عام صحابہ کا بھی ایک دوسرے پر اتنا زیادہ ٹرسٹ تھا کہ وہ اس کی بات پہ یہ نہیں سمجھے کہ آج شاید اپریل فول ہی نہ ہو, شاید انہوں نے جوک ہی نہ کیا ہو, شاید یہ ہماری نمازیں ختم نہیں کرے, یعنی بدگمان نہیں تھے. آئیڈیل مسلم سوسائٹی ایسی ہی ہوتی ہے. आप सोच सकते हैं किस तरह से। अब सवाल पैदा होता है कि इस हदीस में नमाज की तो बात हुई, टॉपिक हम पढ़े किताबुल ईमान का, लेकिन असल में इस हदीस में इशारा है कुरान की आयत की तरफ कि जब कुछ लोग 16-17 महीने के टाइम पीरियड के दौरान फौत हो गए और वो नमाज पढ़ते थे बैतुल मकदस की तरफ, अब किबला हो गया बैतुल्ला की तरफ, तो सहाबा के दिल में क्वेश्चन आया कि अल्लाह के नबी वो लोग जिनकी मौत आ गई इस हालत में कि जब वो उस तरफ मुंह करके नमाज पढ़ रहे थे तो उनकी नमाजों का क्या होगा। तो जवाब देने के बजाय कि अल्लाह ताला उनकी उन नमाजों को जाया नहीं करेगा, अल्लाह ताला ने क्या फरमा दिया कि अल्लाह ताला उनके ईमान को जाया नहीं करेगा। आप इसको कुरान पाक की आयत के रेफरेंस में छोटा सा नोट लिख लें इधर कि किस तरह से सहाबा कराम का ये क्वेश्चन था दूसरों के लिए, क्योंकि जब तक टेक्स्ट नहीं सामने आएगा ना आप इस बात को पूरी तरह समझ नहीं पाएंगे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आकर ये सवाल किया गया था कि अल्लाह के नबी वो लोग जो इस अरसे के दौरान फौत हो गए जबकि बैतुल मक़दस की तरफ थे तो उनकी नमाजों का क्या होगा। सूरत बकरा आयत नंबर 143 है, इस हिस्से को पढ़ते हैं। वकजालिक जअलनाकुम उम्मतन वसता, और इसी तरह हमने तुमको उम्मत वसत बनाया ताकि तुम गवाह हो लोगों पर और हो रसूल तुम पर गवाह, और नहीं बनाया हमने इस किबले को जिस पर आप थे मगर सिर्फ ये देखने के लिए कि कौन पैरवी करता है रसूल की उस शख्स में से जो फिर जाता है अपनी एड़ियों पर, और बेशक ये बहुत भारी है मगर उन लोगों पर जिनको अल्लाह ने हिदायत दी। वमा कानल्लाहु लियुदीअ ईमानकुम, ये हिस्सा हाईलाइट करने का, और नहीं है अल्लाह के जाया कर दे उनका ईमान। यहां क्या आना चाहिए था कि अल्लाह उनकी नमाजें जाया नहीं करेगा, तो ये है वो लफ्ज कि यहां ईमानकुम लफ्ज सलातकुम की जगह पे आया। तो इस चैप्टर में इस बात को लाने का मतलब ये है कि नमाज की जगह लफ्ज ईमान बोला गया। यहां से आप नमाज की अहमियत देखिए, और आज हम मुसलमानों का इन नमाजों के साथ ताल्लुक देखें। आज नमाज नहीं है तो दीन कहां आएगा। आप देखिए कि हर बंदे को अपनी बहुत फिक्र होनी चाहिए और अपने बच्चों की। सहाबा कराम के हाँ ये तसव्वुर भी नहीं था कि कोई मुसलमान भी हो और नमाज ना पढ़े। काफिरों के पास ये तसव्वुर भी नहीं था कि कोई शख्स कलमा तो पढ़ ले लेकिन नमाज ना पढ़े। बल्कि अबू जहल का वो कॉल कई बार कोट किया गया कि वो कहता था कि मोहम्मद सल्लम तेरा दीन सच्चा, मुझे अच्छा लगता है, मुझे पता है तू सच्चा दीन लाया, लेकिन मैं क्यों मुसलमान नहीं होता कि मुसलमान होने के बाद मुझे नमाजें पढ़नी पड़ेंगी और दीन की जो पाबंदियां हैं वो अपने ऊपर लगानी पड़ेंगी। आज हमें न जाने कौन सा दीन समझ आ गया, क्या वाकई मुसलमान है, क्या हकीकत में हमारे हाँ ये सारी चीज़ें मौजूद हैं। तो सबसे ज़्यादा एक इंसान फिक्र करे अपनी नमाज की, और नमाज बंदे को जोड़ती है। आप देखिए कि आपका दिल करता है ना कि जिससे आपको मोहब्बत है वो आपसे बात करे। जब आपका ये दिल करे अल्लाह से मोहब्बत के तौर पे तो आप क्या करें, कुरान पढ़ें। कुरान क्या है, वल हुवा कलामुल्लाह, अल्लाह का कलाम है। कभी आपका भी दिल करता है कि मैं भी अपने दुख सुख सुनाऊं अल्लाह को, तो फिर उसका जवाब क्या है, नमाज पढ़ें। इय्याका नअबुदु व इय्याका नस्तईन, हम अल्लाह ताला से कॉन्वर्सेशंस करते हैं। और याद रखिएगा ये पिछली हदीस मेरे जहन से जा ही नहीं रही, दीन और यसर वाली। दीन उसी को आसान लगेगा जो 5 वक्त में शऊर के साथ नमाज पढ़ेगा। आप बेनमाजी होंगे ना तो आपसे कोई और काम दीन का होगा ही नहीं। तो नमाज एक क्राइटेरियन है, चेकलिस्ट है हर वक्त। नमाज में जो आपकी हालत है ना, ये आपका असल है। और नमाज क़यामत के दिन अल्लाह के सामने खड़े होने की एक रिहर्सल है। यौम यकूमुन नासु लिरब्बिल आलमीन, जिस दिन लोग रब्बुल आलमीन के सामने होंगे। तो आज के बाद शऊर से नमाज पढ़नी है इंशाल्लाह। इसी बुक में आप देखिएगा अभी इसके बाद 2-3 टॉपिक छोड़ के फिर पूरे नमाज के टॉपिक हैं, शायद 10-20 क्लासें होंगी। पहले उससे वजू का टॉपिक है और नमाज के, आप बुक में देखेंगे तरतीब आप देख सकते हैं। इसके बाद किताबुल इल्म और उसके बाद वजू फिर नमाज, तवील टॉपिक है नमाज का। जब पढ़ते जाएंगे इंशाल्लाह अल्लाह हमारे दिल खोलेगा, लेकिन आज कम अज कम अपना मुहासबा कर सकते हैं। चलिए अब अगली रिवायत जो है इसको आप सब मेरे साथ दोहराएंगे इंशाल्लाह, मैं आपके लिए कहलवाऊंगी। बाप है हुस्न इस्लाम इल मरई, आदमी के इस्लाम की खूबी। और हदीस जो है ये अबू सईद अल खुदरी से है। हुस्न इल इस्लाम से क्या मुराद है समझ लीजिए, दुनिया में कोई भी चीज होती है ना तो उसके डिफरेंट स्टैंडर्ड्स होते हैं ना। आप कपड़ा भी खरीदते हैं, सस्ता भी मिल जाता है, महंगा भी मिलता है। खाना पीना पहनना ओढ़ना हर चीज में ये चीज है। एक दर्जा होता है एक्सीलेंसी का और एक होता है बस चल चलाओ का। یہاں مراد ہے چل چلاؤ نہیں، خوبصورت برانڈڈ اسلام کس کا ہے؟ آپ لکھ لیں حسن الاسلام کے اوپر لفظ برانڈڈ اسلام کس کا ہے؟ تین طرح کے درجے ہیں اللہ کی نظر میں، سورت واقعہ میں بھی آپ لوگوں نے پڑھے ہوں گے، سنتے ہوں گے، اصحاب الشمال جہنمی اور اصحاب الیمین جنتی. اصحاب الیمین کون ہے؟ مڈل کلاس، اکانومی کلاس، لوور کلاس کہہ لیں. اور اس کے اوپر تیسرا درجہ کیا اب تو یاد آ گیا ہوگا سب کو، السابقون السابقون، وہ کون ہے؟ المقربون. تو یہ حسن الاسلام المری سے بتایا جا رہا ہے کسی انسان کا خوبصورت اسلام کون سا ہوتا ہے. آئیے اس کو میرے ساتھ دہرا لیجئے. ان ابی سعید الخدری جی رضی اللہ عنہ انہ سمیع رسول اللہ صلی اللہ علیہ وسلم یقول، اب اس کے آگے الفاظ ہیں نبی صلی اللہ علیہ وسلم کی زبان کے، اذا اسلم العبد فحسن اسلامه يكفر الله عنه كل سيئة كان زلفها وكان بعد ذلك القصاص الحسنة بأشر أمثالها إلى سبع میاتی. آپ اس کو، یہ جڑ گیا لفظ، اصل میں سبھی کے عین کے بعد گیپ تھا لیکن مفہوم نہیں بدلا، لیکن لفظ کیسے ہے، سبھی میاتی پڑھیے گا، سبھی دفن و سیت بمثلها الا ان يتجاوز الله عنها. بہت ہی خوبصورت حدیث ہے، آئیے اس کا ترجمہ دیکھتے ہیں. حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا، آپ فرما رہے تھے کہ جب کوئی بندہ مسلمان ہو جاتا ہے، اذا اسلم العبد، پھر کیا ہوتا ہے، فحسن اسلامہ، اور اسلام اس کا خوبصورت ہو جاتا ہے، اچھی طرح اسلام پر عمل کرتا ہے، تو یکفر اللہ عنہ کل سیئت کان زلفہا، تو دور کر دیتا ہے، مٹا دیتا ہے، معاف کر دیتا ہے اللہ اس کا ہر گناہ جو کہ وہ پہلے کر چکا تھا. کان زلفہا، زلفہا کا لفظ ہے نا، زلفا کا نام سنا ہوگا، زلفی قریب کو کہتے ہیں، ہم زلف ایک رشتہ بھی ہے ہمارے لوگوں میں، تو ہم زلف کون ہوتا ہے، قریبی، ٹھیک ہے. مراد یہ ہے کہ اسلام سے پہلے جو کچھ وہ کر چکا تھا اللہ اس کو معاف کرتے ہیں. پہلی بات تو اس میں ہمارے لیے، ان تمام ساتھیوں کو جو بھی اسلام کی نعمت سے دور ہیں اور گناہوں میں انڈلج ہیں اور اب اس کی وجہ سے جیلوں میں اور دکھی ہیں اور سٹریس اور ڈپریشن ہے، ان کو یہ حدیث بتائیں کہ گناہ ڈپریشن ہوتے ہیں، بوجھ ہوتے ہیں، اگر اسلام قبول کریں پچھلے سب گناہ معاف. بالکل ایسے جیسے آپ خوب گندے تھے، پسینہ بھی، مٹی بھی، دھول بھی پڑی ہوئی ہے، اور آپ شاور میں جا کے کھڑے ہوئے، سر پہ پانی کا ڈلنا تھا، میل کا نکلنا تھا، آپ باہر نکلے تو آپ فریش فیل کر رہے تھے. تو گناہ بھی بندے کو گندا کرتے ہیں، اس لیے پھر اور گناہ کرنے کو دل چاہتے ہیں. تو اللہ تعالیٰ فرماتے ہیں کہ اللہ تعالیٰ اس کے گناہ معاف کر دیتے ہیں جو کہ اس سے پہلے اس نے کیے تھے. وَكَانَ بَعْدَ ذَلِكَ الْقِصَاصُ، اور ہوتا ہے اس کا معاوضہ اس کے بعد شروع. لفظ قصاص ایک ٹرمنالوجی بھی ہے لیکن یہاں اس سے مراد بدلہ ہے، یعنی اللہ تعالیٰ اس کے بدلے میں پھر کیا کرتے ہیں، الْحَسَنَةُ بِعَشْرِ أَمْثَالِهَا، دس گناہ سے لے کر الى سبعی مئتی ضعفٍ، 700 گناہ تک. یعنی پہلی بات کہ جب کوئی کفر سے اسلام پہ آیا پچھلے گناہ معاف، پھر نیکیاں شروع ہو گئی. تو ہر نیکی کا سمپل سب سے چھوٹا جو درجہ آپ کو ملتا ہے نا، وہ کتنا ملے گا، 10%. یعنی اللہ کے ہاں 10 is 0. دیکھیں آپ سے کوئی پوچھے کہ ہماری گنتی کہاں سے شروع ہوتی ہے، 0, 1, 2, 3, 4, 5. اللہ سبحانہ تعالیٰ جن پیمانوں سے ہمارے نیکیوں کو تولتے ہیں نا، وہ 10 سے شروع ہوتی ہے، لیسٹ 10 ہے. اسی لیے ہم 5 نمازیں پڑھتے ہیں تو یہ 50 نمازوں کا اجر ہوتا ہے. جو ایک پاؤنڈ آپ صدقے میں دیتے ہیں تو 700 پاؤنڈ، اس سے بھی کم، اس سے بھی زیادہ اللہ سب کی نیتوں پہ بدل دیتا ہے. جبکہ گناہ و سیئت بھی مس لیا، گناہ بس اتنا ہی ہے. ایک گناہ کے بدلے ایک, دو کے بدلے دو, تین کے بدلے تین. الا ان یتجاوز اللہ عنہا, بلکہ اللہ اس سے بھی اگر تجاوز کرنا چاہے, درگزر کرنا چاہے تو معاف کر سکتا ہے. کیا پتہ چلا؟ اب اس حدیث کو آپ دیکھیے کہ پہلی بات ہے اس میں اسلام کی رغبت دلائی گئی, محبت پیش کی گئی. دوسری بات یہ ہے کہ ہمیں سکھایا گیا کہ لوگوں کو اچھی اچھی امیدیں دلاؤ. تیسری بات پتہ چلی کہ اللہ تعالیٰ کا معاملہ نیکیوں کے معاملے میں ہمارے ساتھ بہت فراخیق ہے, جبکہ گناہوں کے معاملے میں برابری کا معاملہ ہے. اللہ تعالیٰ ہمیں بالکل برابر پہ ڈال دیتے ہیں. اچھا اب آپ سوچئے کہ ایک شخص ایک نیکی کرے تو دس لکھی جائے, اور گناہ ایک کرے تو ایک لکھا جائے. اینڈ آف دا ڈے کیا ہونا چاہیے ہمارے پاس؟ نیکیوں کا پلڑا بھاری ہو. لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک اور حدیث سے پتہ چلتا ہے, آپ نے فرمایا کہ اس کے باوجود, اللہ کے اتنے عفو و کرم اور درگزر کے باوجود, وہ شخص تباہ ہو گیا جس نے ارادہ ہی تباہ ہونے کا کیا. کیسے؟ کہ اس کی اکائیاں سنگلز یعنی گناہ, دہائیوں یعنی یہ دس کا جو ملٹیپل ہے اس پر غالب آ گئے. یعنی ہم ایک نیکی کے مقابلے میں دس گناہ سے بھی زیادہ کر لیتے ہیں. تو ہم سب کے لیے یہ بات ہمارے لیے ایک بہت ہی رغبت کی بھی ہے. ہم اپنے آپ سے بھی یہ پوچھ سکتے ہیں کہ کیا نیکیوں کے معاملے میں کیئرفل رہتی ہوں کہ نہیں رہتی. تو یہ چند باتیں تھیں. آپ میں سے اب کوئی سوال کرے ان باتوں میں سے جو بھی ہم نے پڑھا, پھر انشاءاللہ ہم اگلا ٹاپک بعد میں دیکھیں گے. جی کیا سیکھا؟ جی آپ
کرے گا تو دین اس پر غالب آ جائے گا,
یعنی وہ اس کو کر نہیں سکے گا. جیسے میں نے عمر بن العاص کی مثال دی کہ پھر ہار جائے گا اور وہ کام نہیں نبھے گا تو اس کو افسوس ہوگا.
جو دین کو پہلے سیکھے گا پھر سمجھے گا اور اس کے لیے دین جو ہے
آسان ہوگا. دیکھیے آپ سمپل سی بات سمجھیں, مجھے ڈرائیونگ نہیں آتی تو مجھے کیسی لگے گی؟ مشکل. آپ کو ڈرائیونگ آتی ہے آپ کو کیسی لگے گی؟ ٹھیک ہے. مجھے کوکنگ نہیں آتی, آپ کو کوکنگ آتی ہے, مجھے کوکنگ کیسی لگے گی؟ جی اگر کوکنگ مجھے نہیں آتی تو کوئی مجھے پوچھے کوکنگ کیسی چیز ہے, میری تو جان نکل جائے گی. ہائے آگ لگتی ہے, چولہا جلانا پڑتا ہے, ماچس پکڑتے ہیں. آپ کو کمپیوٹر چلانا آتا ہے, مجھے نہیں آتا, مجھے کیسے لگے گا آپ کو؟ بس سمپل سا جواب ہے. جن کو دین آتا ہے, جن کو دین چلانا آتا ہے, جن کو دین پہ عمل آتا ہے, وہ کہتے ہیں اٹس اوکے, یہ تو میرے رب کی رضا ہے. جن کو نہیں آتا وہ ہمارے جیسے پھر روتے ہیں, ہائے جان نکل گئی, اتنا مشکل دین ہے, سردیوں میں وضو کریں اف اور گرمیوں میں پردہ کریں. وہ کہتے ہیں نا, کوئی سسٹر تھیں تو کسی نے انہیں کہا کہ اچھا نمازیں شروع کریں, کہتی نا بھائی میں تو گرمیوں میں پڑھوں گی, آج کل پانی بڑا ٹھنڈا ہے. ٹھیک ہے, اچھا پردے کا وقت آیا پردہ کر, نہیں آج کل نہیں کر, میں سردیاں آئیں گی تو پردہ شروع کروں گی. تو یہ بات ہے کہ میرا انتظار کر. جی
مجھے اتنا اللہ تعالیٰ سے پیار آ رہا ہے کہ کہیں یہی بات ہوئی کہ پردے کی بات ہی ایک سسٹر نے پردہ کر کے اتارا تو کوئی بیٹھے بیٹھے تو انہوں نے کہا کہ ہمارا دین تو بڑی آسانی ہے. اس وقت مجھے اس کا جواب نہیں آ رہا تھا کہ ان کو کیا جواب دوں, اور آج مجھے جواب مل گیا
الحمدللہ. جی اور
جو دین آسان ہے اس میں جیسے ہمارا پردہ ہو گیا, نماز ہو گیا, اس میں تو کوئی کمپرومائز نہیں ہے, جو چیزیں فرض ہیں اس میں تو کوئی کمپرومائز نہیں ہے, باقی جو کچھ سکھا رہے ہیں بلا رہے ہیں اس چیز کی بات.
جی دیکھیے اس کے لیے وہی بات میں نے عرض کی, پہلے سیکھے تو صحیح, کوکنگ سیکھیں گے تو بتائیں گے نا کیا پکانا آسان ہے. کوکنگ مثال ہے کہ نہاری آسان ہے, قورمہ مشکل ہے, لزانیہ آسان ہے, کس کو پوچھیں گے جس کو آتا ہے؟ آپ جس نے پڑھا ہی نہیں, جس نے سنا نہیں, کسی سے کوئی پوچھیں یہ تو نہیں آپ کہتے اچھا آپ نے قرآن تفسیر سے پڑھا, نہیں حدیثیں پڑھ لی ہیں ساری, نہیں لیکن میں نے کہیں پڑھی نہیں. یہ بات اکثر لوگ کہتے ہیں ہم نے تو یہ بات کبھی نہیں پڑھی. کل بھی کسی نے کوئی کوشچن کہیں سے کیا, پتہ نہیں فون پہ یا کہاں, کہتے ہیں ہم میں نے تو کبھی نہیں یہ پڑھی. تو میں نے کہا ان سے پوچھیں کہ کیا آپ نے چھ کتابیں پڑھ لی ہیں حدیث کی یا آپ نے قرآن پڑھا؟ نہیں پڑھا تو آپ کیسے کہہ سکتے ہیں کہ آپ نے نہیں پڑھی؟ قرآن میں موجود ہے یہ مسئلہ, آپ پڑھیں گے آپ کو مل جائے گا.
میرا کوشچن ہے کہ پچھلے سبق سے اگر ارادہ کریں کسی برے کام پر وہ نہ کر سکے تو اس کا گناہ ہوگا؟
جی ان کا سوال یہ ہے کہ اگر کوئی برے کام کا ارادہ تو کرے لیکن وہ کام ہو نہیں سکا. میں ایک مثال دیتی ہوں صرف سمجھانے کو. ایک جوان بچہ ہے, وہ ایک گندی ویڈیو لے کر آتا ہے. اب وہ کہتا ہے میں یہ ویڈیو دیکھتا ہوں, پوری کوشش کر لی اس نے لگانے کی, وہ چلی نہیں. اب وہ تو حریص تھا نا کہ اس کو دیکھے چلائے, نہیں ہوا تو نہ چلانے نہ دیکھنے کے باوجود اس کو گناہ ہوگا. ٹھیک ہے, تو اس لیے دل کے اندر آنے والے خیالات اور ارادوں کو بھی صاف رکھنا چاہیے. جی آپ
اس کے جواب میں یہ بھی کہ نیتوں کا دار و مدار ہے.
جی انما الاعمال بالنیات, اور اس کا اپوزٹ بھی ہے. بعض دفعہ بندہ سوچتا رہتا ہے میں نے یہ کام کرنا ہے وہ ہو نہیں پایا, تو اللہ کے نبی نے کہا کہ عثمان ہمارے ساتھ ہے. ہم تم کوئی گھاٹی نہیں چلے ایسی کہ جہاں عثمان ہمارے ساتھ نہ ہوتے. بیعت رضوان کے موقع پہ اپنے کہا عثمان کا ہاتھ میرے ہاتھ کے اوپر ہے, یعنی وہ ہوتے تو میرے ساتھ بیعت ضرور کرتے. تو اللہ بڑا باریک بین ہے. ہم یہ اپنی باتوں سے لوگوں کو تو بیوقوف بنا سکتے ہیں تو اللہ کو تو نہیں بنا سکتے نا. چلیے جزاک اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.